الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله ہمارا یہ پروگرام ہوتا ہے گھر اور معاشرہ جس میں ہم گھر سے متعلق بھی معاشرے سے متعلق بھی کوئی نہ کوئی ٹاپک لیتے ہیں مبلغین ہمارے ساتھ ہوتے ہیں اور ماشاءاللہ کوشش کی جاتی ہے کہ اس میں ایسی چیزیں ڈیلیور کی جائیں ایسی باتیں بتائی جائیں جو گھر میں بھی مفید ہوں معاشرے کے لیے بھی مفید ہو کیونکہ فرد کی اصلاح ہوگی تو بہتری آتی چلی جائے گی تو اس سے انشاءاللہ ہمارا معاشرہ بھی بہتر ہوتا چلا جائے گا تو آج بھی جو ہمارا ٹاپک ہے وہ ہے میانہ روی گھر اور معاشرے میں اعتدال میانہ روی یعنی معتدل رہنا اعتدال اس پر ہم مزید آگے چلیں گے پہلے میں درود پاک کی فضیلت عرض کرتا ہوں حضرت سیدنا ابوبکر شبلی بغدادی رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں میں نے اپنے مرحوم پڑوسی کو خواب میں دیکھ کر پوچھا کہ اللہ پاک نے آپ کے ساتھ کیا معاملہ فرمایا وہ بولا میں سخت ہولناکیوں سے دوچار تھا منکر نکیر کے سوالات بھی مجھ سے نہیں بن پا رہے تھے میں نے دل میں خیال کیا کہ شاید میرا خاتمہ ایمان پر نہیں ہوا اتنے میں آواز آئی کہ دنیا میں زبان کے غیر ضروری استعمال کی وجہ سے تجھے یہ سزا دی جا رہی ہے اب عذاب کے فرشتے میری طرف بڑھے اتنے میں ایک صاحب جو حسن و جمال کے پیکر تھے معطر معطر تھے وہ میرے اور عذاب کے درمیان حائل ہو گئے اور انہوں نے مجھے منکر نکیر کے سوالات کے جوابات یاد دلائے اور میں نے اسی طرح جوابات دے دیے الحمدللہ الحمدللہ عذاب مجھ سے دور ہوا میں نے ان بزرگ سے عرض کی اللہ کریم آپ پر رحم فرمائے آپ کون ہیں فرمایا تیرے کثرت کے ساتھ درود شریف پڑھنے کی برکت سے میں پیدا ہوا ہوں اور مجھے ہر مصیبت کے وقت تیری امداد یعنی مدد پر معمور کیا گیا ہے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم تو ہمیں درود پاک پڑھنا چاہیے کثرت کے ساتھ پڑھنا چاہیے دنیا میں بھی فائدے آخرت میں بھی فائدے برکتیں ہی برکتیں ہیں تو انشاءاللہ درود پاک پڑھتے رہیں گے اور زبان کے غیر ضروری استعمال سے بھی بچیں گے زبان چلتی رہتی ہے چلتی رہتی ہے اور جب بے جا چلے گی تو فضولیات بھی لغویات بھی گناہوں کی باتیں بھی نکلیں گی اچھی بات کریں بہتر کریں کام کی بات کریں آخرت کے فائدے والی بات کریں ورنہ پھر خاموش رہیں اللہ کریم زبان کے درست استعمال کی بھی توفیق عطا فرمائے میرے مدنی چینل کے ناظرین یہ جو ہمارا آج کا ٹاپک ہے میانہ روی اعتدال یوں تو ہم سمجھتے ہیں کہ اعتدال کس چیز میں کریں لیکن واقعی ہمارا جو دین اسلام ہے یہ ایک فطری مذہب ہے ایک بندے کی جو ایک ہیومن نیچر ہوتی ہے ایک بندے کی سمجھ لیں کہ جو ایک تقاضے ہیں اس کے مطابق بالکل فطرت کے حساب سے ہمارا دین ہے یہ ہر چیز میں اعتدال میانہ روی یہ ہمیں سکھاتا ہے بولنے میں بھی چلنے میں بھی کھانے پینے میں بھی سونے میں بھی گھر کے معاملات میں بھی یہاں تک کہ عبادات میں بھی اس کی اہمیت بھی ہے افادیت بھی ہے نہ اتنی شدت ہو کہ لوگ بیزار ہو جائیں اور نہ اتنا سلو ہو کہ لوگ بیچارے دیکھتے رہ جائیں تو اعتدال کہاں کس طرح کرنا ہے اور کس طرح لے کر چلنا ہے ماشاءاللہ دعوت اسلامی سے وابستہ بھی ایک تعداد ہوتی ہے تو دین کا کام بھی کرتے ہیں تو اس میں بھی اعتدال کیسے ہو فیملی میٹرز کو کیسے لے کر چلیں بزنس کو کیسے لے کر چلیں جاب کو کیسے لے کر چلیں اپنی ہیلتھ اپنی جو صحت ہے اس کو کیسے مینیج کریں دیگر معاملات کیسے مینیج کریں تو آج کے موضوع میں بہت کچھ ہوگا چلیں ہم پہلے تو مبلغین کا تعارف کرواتے ہیں پیارے پیارے مبلغین جو ہمارے ساتھ ہیں پھر آج کا سوال لیتے ہیں پھر اپنے پیارے مبلغین سے جو ہے وہ آج کے ٹاپک سے متعلق بات کرتے ہیں ماشاءاللہ مہروز مدنی
جزاک اللہ
خیریت سے مہروز بھائی
الحمدللہ علی کل حال
آپ سے کافی ٹائم بعد ملاقات ہو رہی ہے
جی مجھے بھی آپ کی اس طرح زیارت کافی ٹائم بعد ہو رہی ہے
ہم لوگ پچھلے دنوں میں سفر پہ تھا بنگلہ دیش پھر اللہ کی رحمت سے عرب شریف سعادت ملی تو ہمارے اس پروگرام کو ہمارے مہروز بھائی ہی لے کر چل رہے تھے تو اللہ کریم خوش رکھے برکت عطا فرمائے اور ماشاءاللہ ہمارے راشد نور بھائی ماشاءاللہ آج یہ بھی ہمارے ساتھ ہیں اور بڑی پیاری علمی گفتگو اور ماشاءاللہ بڑی ایک ان کے تجربات وہ بھی شیئر کرتے ہیں. تو اپنے مبلغین سے بھی آج کے ٹاپک سے متعلق کچھ لیں گے انشاءاللہ، بلکہ بہت کچھ لیں گے. آپ نے ساتھ رہنا ہے. ہمارے راشد نور بھائی کے پاس چلتے ہیں. راشد نور بھائی، اپنا میانہ روی کی اہمیت اور قرآن اس بارے میں کیا کہتا ہے؟
بسم اللہ الرحمن الرحیم. سب سے پہلے تو یہ سمجھنا ضروری ہے کہ میانہ روی کہتے کسے ہیں. میانہ روی اعتدال کا نام ہے، یعنی نہ تو اتنا زیادہ حد سے بڑھا جائے اور نہ ہی اتنا زیادہ کم کوئی کام کیا جائے، بلکہ درمیانی جو راستہ اختیار کرنا ہے اسے کہتے ہیں میانہ روی یا اعتدال پسندی. اعتدال پسندی، میانہ روی انسانی فطرت کے بہت قریب ہے، اور انسان فطری طور پر اس بات کو پسند کرتا ہے کہ وہ اعتدال میں رہے. دنیا کے اندر اگر آپ دیکھتے ہیں، معاشی اعتبار سے ہو، اخلاقی طور پر ہو، یا دینی اعتبار سے ہو، یا مذہبی اعتبار سے ہو، ہر اعتبار سے اسلام نے ہماری میانہ روی اختیار کرنے کی تربیت فرمائی ہے. نبی کریم علیہ الصلوۃ والسلام کی مبارک تعلیمات ہوں، یا صحابہ کی تعلیمات ہوں، یا اولیاء اللہ کا طرز عمل، اور یا دنیا کے کامیاب ترین لوگوں کی اگر ہم زندگیوں کو دیکھتے ہیں، تو اس میں میانہ روی ہمیں ملتی ہے. میانہ روی سے انسان کی اپنی ذات کو بھی فائدہ ہوتا ہے اور دوسرے بھی اس سے ریلیکس ہوتے ہیں.
صحیح.
میانہ روی کی قرآن کریم کے حوالے سے ہماری جو تربیت کی گئی ہے، مختلف آیات کریمہ ہیں. سب سے پہلے تو یہ بات سمجھ لیجئے کہ اللہ تبارک و تعالیٰ نے انسان کو پیدا کیا ہے، اور اللہ پاک نے انسانوں پر جو احکامات نافذ کیے ہیں، یہ انسان کی ایک تو فطرت کے قریب ہیں، اور دوسرا انسان کے لیے اس میں آسانی رکھی ہے. رب کریم قرآن مجید میں ارشاد فرماتا ہے، یرید اللہ بکم الیسر ولا یرید بکم العسر. اللہ پاک تمہارے لیے آسانی چاہتا ہے، تم پر تنگی نہیں چاہتا.
سبحان اللہ.
تو پتہ یہ چلا کہ اللہ پاک کے جو بھی احکامات ہیں وہ ہماری آسانی کے لیے ہیں. اب اگر کسی کو ان اعمال کے اختیار کرنے میں پریشانی ہوتی ہے، نماز پڑھنے میں کسی کو تھوڑی سی اگر گھبراہٹ کا احساس ہوتا ہے، تو اس کی اپنی اس میں کمزوری ہے.
صحیح صحیح.
ورنہ فطری طور پر نماز کے اندر سکون رکھا گیا، اللہ کے ذکر میں سکون رکھا گیا، بلکہ قرآن پاک میں فرمایا، الا بذکر اللہ تطمئن القلوب.
سبحان اللہ.
اللہ کی یاد میں دلوں کا چین ہے.
بے شک.
تو دلوں کا چین نماز میں ہے، دلوں کا چین قرآن میں ہے، دلوں کا چین اللہ کے ذکر میں ہے، استغفار میں ہے، لوگوں کے ساتھ بھلائی اور خیر خواہی میں ہے. تو اب اگر کسی کو اس میں سکون نہیں ملتا، تو یہ اس کی اپنی ایک خرابی ہو سکتی ہے. ان احکامات کے اندر کوئی کمی یا کوتاہی نہیں ہے. اور دوسرے نمبر پر، اللہ پاک نے انسانوں کو جو بنایا، اور اس میں جو اعلیٰ ترین انسان وہ ہیں جو ایمان والے ہیں، اللہ پر، اللہ کے رسول علیہ السلام پر ایمان رکھنے والے ہیں. ایمان والوں کی شان رب کریم نے قرآن مجید میں مختلف اعتبارات سے بیان فرمائی ہے. سورہ بنی اسرائیل کے اندر اللہ پاک نے مومنوں کی جو شان بیان فرمائی، ان کا ایک نمایاں وصف بیان فرمایا. وہ یہ بیان فرمایا کہ جب یہ خرچ کرتے ہیں تو حد سے نہیں بڑھتے، اور جب یہ روکتے ہیں تو ایسا نہیں روکتے کہ سامنے والا ان کو کنجوس سمجھنا شروع ہو جائے.
صحیح.
رب کریم ارشاد فرماتا ہے، والذین اذا انفقوا لم یسرفوا ولم یقتروا وکان بین ذلک قواما. فرمایا، اور وہ لوگ کہ جب خرچ کرتے ہیں تو نہ حد سے بڑھتے ہیں نہ تنگی کرتے ہیں، ان دونوں کے درمیان اعتدال سے رہتے ہیں. یہ ہے ایمان والے کی شان. اتنی تنگی نہیں کرتے کہ لوگ یہ سمجھنا شروع کر دیں، یہ تو بخیل ہے، یہ تو کنجوس آدمی ہے.
صحیح.
اور اتنی زیادہ فضول خرچی بھی نہیں کرتے کہ لوگ دیکھ کر کہیں، یار یہ تو بڑا فضول خرچ آدمی ہے. اعتدال کی راہ اختیار کرتے ہیں. اس سے انسان خود بھی سکھی رہتا ہے، دوسرے بھی اس کے بارے میں اچھا ہی گمان کرتے ہیں. اسی طرح قرآن کریم کی ایک آیت کریمہ ہے جس میں اللہ پاک نے ارشاد فرمایا، وَلَا تَجْعَلْ يَدَكَ مَغْلُولَةً إِلَىٰ عُنُقِكَ. فرمایا، اور اپنا ہاتھ اپنی گردن سے بندھا ہوا نہ رکھ. وَلَا تَبْسُطْهَا كُلَّ الْبَسْطِ فَتَقْعُدَ مَلُومًا مَحْسُورًا. اور نہ پورا کھول دو کہ پھر ملامت میں، حسرت میں بیٹھے رہ جاؤ. کیا خوبصورت تعلیمات ہیں.
کیا بات
ہے. اتنا بھی تنگی نہ کرو کہ بعد میں خود کو ملامت کرنے لگو، اور لوگ تم پر تانا زنی کرنے لگیں، لوگ تمہیں بخیل اور کنجوس کہنے لگیں. اتنا بھی زیادہ خرچ نہ کرو کہ بعد میں خود ہی ملامت کرنے لگو، یار یہ کیا ہو گیا. आपके पास एक महदूद आमदनी है, उस आमदनी में आपने बच्चों के लिए ज्यादा खिलौने ले लिए, बच्चों को ज्यादा शॉपिंग करवा दी या दोस्तों की दावत करके अच्छा अच्छा उनको खिला दिया, बाद में आपको पता चले जनाब पूरा महीना मैंने गुजारा कैसे करना है, अब फिर आप परेशान होते रहें और फिर किसी से कर्ज लेना शुरू कर दें या फिर आप टेंशन में आ जाएं, तो इससे बेहतर है भाई पहले ही इतना खर्च करो कि जिससे आपको परेशानी ना बने। और इसी तरह अल्लाह पाक ने फजूल खर्ची जो करने वाले हैं उनके बारे में क्या इरशाद फरमाया कि वला तुबज़िर तबज़ीरा इन्नल मुबज़िरीन कानु इख्वान अश्शयातीन, फरमाया कि फजूल खर्ची ना करो कि फजूल खर्ची जो करने वाले ये तो शैतान के भाई हैं, ये शैतानी तरीका है, इसमें कोई भलाई नहीं है। आप देखिए कि आप दुनियावी एतबार से भी आप अगर इस अंदाज से फजूल खर्ची करते हैं तो लोग आप पर मलामत करते हैं, दीनी एतबार से भी इस्लाम ने हमारी ये बिल्कुल भी तरबियत नहीं फरमाई कि आप इतना खर्च कर दें, यानी आप राह खुदा में अगर दे रहे हैं, आपके घर में मिसाल तौर पर बच्चे हैं, बीवी है, घर के जो अफराद हैं उनके जरूरियात हैं, आप उनकी जरूरियात को छोड़कर सारा माल आप जनाब मस्जिद में दे देते हैं, सारा माल मदरसे में दे देते हैं, तो अब आप सारा कुछ दे दिया, आपने तो अच्छी नीयत से दिया, लेकिन अगर आपके घर वाले परेशानी में आते हैं, तंगी में आते हैं, तो इस्लाम इसकी कोई वो नहीं फरमाता कि आपने जनाब बहुत कोई अच्छा काम किया। आपको यहां पर यही बयान किया जाता है कि आप खर्च करें लेकिन एतिदाल में रहकर। कुरान करीम की एक आयत करीमा है, अल्लाह पाक ने मुत्तकी लोगों की जो सिफात बयान की है ना सूरह बकरा की तीसरी आयत में, अल्लज़ीन युमिनून बिलगैबी व युकीमून अस्सलात व मिम्मा रज़क़नाहुम युन्फिकून, मुत्तकी वो हैं जो नमाज कायम करते हैं और जो गैब पर ईमान लाते हैं, व मिम्मा रज़क़नाहुम युन्फिकून, और हमने इन्हें जो दिया उसमें से खर्च करते हैं। इसकी तफसीर में उलमाए किराम ने यह बात लिखी है, तफसीर सिरातुल जिनान में भी यह बात मौजूद है कि खर्च करें लेकिन उसमें एतिदाल करें, इतना भी खर्च ना करें कि बाद में परेशान हो जाएं, और इतनी तंगी भी ना करें कि आप बाद में लोग आपको मलामत करना शुरू कर दें। तो बहुत खूबसूरत इस्लाम की तालीमात है, कुरान करीम के और बहुत सारी आयात हैं जो हमें इस मामले में तरबियत हमारी करती हैं कि आप म्याना रवि इख्तियार करें, इसमें दुनिया भी अच्छी होगी और इंशाल्लाह आखिरत में भी आपके लिए बेहतर।
माशाल्लाह माशाल्लाह, मेरे मदनी चैनल के नाज़रीन जब ये बातें सुनते हैं तो अच्छी तो लगती है। महरोज मदनी भाई से पूछेंगे कि ये बातें हम भी करते हैं जब, तो खर्च के मामला हो या कोई भी हो, बाज़ औक़ात उस वक्त एहसास नहीं होता। अच्छा, ख़ुद बंदा फैसला नहीं कर पाता कि मैं जो है वो कंजूसी की तरफ जा रहा हूँ, बुखल की तरफ जा रहा हूँ, सखावत की तरफ जा रहा हूँ, फजूल खर्ची की तरफ जा रहा हूँ, और भी इस तरह के मैटर हैं, नींद है, खाना पीना है, एक एक टॉपिक जो ले सके लेंगे। तो महरोज़ भाई, एतदाल को चेक कैसे किया जाए कि मैं मोतदिल हूँ, मयाना रवि पर हूँ, या क्या? बड़ी प्यारी बातें माशाल्लाह फरमाई हमारे राशिद
भाई ने, जैसे फरमाया पहले तो कि एतदाल जो है वो एतदाल, उसको मियाना रवि इसको कहते हैं कि दो इंतहाओं के बीच का रास्ता।
सही,
जैसे इन्होंने खर्च की मिसाल दी, एक ये कि बिल्कुल ही हाथ बंद कर लिए जाएं, जेबों पे ताले डाल लिए जाएं, कि ज़रूरत के जो अखराजात हैं वो भी नहीं करे जा रहे, और दूसरा ये है कि इतना हाथ खोल लिया जाए, इस वक्त मैं तजारत या खर्च के एतबार से बात कर रहा हूँ, अखराजात के हवाले से बात कर रहा हूँ, तो दूसरा ये कि इतने हाथ खोल लिए जाएं कि अगर सैलरी पर्सन है तो जैसे ही सैलरी आई है उसने जो बादशाहों की तरह खर्चा करना शुरू कर दिया, लेकिन हफ्ता 15 दिन के बाद जो है वो इधर उधर से उधार मांग रहा है। तो ये दो इंतहाएं हैं, इनके बीच में ये है कि जो ज़रूरत के एक्सपेंसेस हैं वो अपनी आमदनी की लिमिट देखते हुए करे जाएँ, लेकिन एक्स्ट्रा जो एक्सपेंसेस हैं उनसे बचा जाए, क्योंकि वो आप अफोर्ड नहीं कर सकते। हदीस पाक में आया, फरमाया कि खर्च करने में तदबीर इख्तियार करना ये आधी मईशत है। और मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह ताला अलैह ने बड़ी प्यारी बात इरशाद फरमाई, जिसका लुब्बे लुबाब और खुलासा ये है, फरमाते हैं कि आमदनी यानी कमाना सब जानते हैं, खर्च करना कोई कोई जानता है, और कमाना कमाल नहीं है, खर्च करना कमाल है कि मुझे खर्च कैसे करना है।
तराई कर दिया, बैठ गए फिर।
जी जी जी, तो ये है एतदाल ना। अब हम जो बात आप कर रहे हैं कि अच्छी तो लगती हैं ये बातें जब सुनते हैं, कोई कर रहा होता है जब भी अच्छी लगती हैं, बल्कि हमें चार बातें खुद भी याद आ रही होती हैं, जैसे इस वक्त मैं बोल रहा हूँ या मेरे से पहले राशिद भाई गुफ्तगू कर रहे थे, तो हो सकता है सुनने वालों को ये भी जहन में आ रहा हो कि यूं भी बोलें ना, यूं भी बोलें, ये भी उसूल है, ये भी उसूल है। तो एक होता है हमारे थॉट्स,
सही,
हमारी सोचें, हमारे नज़रियात, हमारी फिक्रें, तो वो तो आइडियल उस पर हम रखते हैं कि जनाब ये आइडियल है, ऐसा होना चाहिए, लेकिन जब हम प्रैक्टिकल लाइफ में आते हैं अरे भाई, तो फिर प्रॉब्लम ये होता है कि हमारे अंदर इतना स्टेमिना नहीं होता कि जो चीज़ हमारे दिल दिमाग में है, जिस चीज़ को हम अच्छा तसव्वुर कर रहे हैं, वो हम खुद भी इख्तियार करें। اچھا وہ خود اختیار نہ کرنے میں مختلف وجوہات ہوتی ہیں، ایک تو ہم ہیں ہی کمزور، بحیثیت انسان ہم کمزور ہیں، ہم مختلف ہواؤں میں مختلف لہروں میں بہہ جاتے ہیں خواہشات کی، دوسری بات یہ ہوتی ہے کہ ہمارے ارد گرد کا ماحول کیسا ہے، تو یہ وہ چند چیزیں ہیں، اور بھی چیزیں ہیں، یہ وہ چند چیزیں ہیں، ہم نتائج پہ غور و فکر نہیں کرتے، جس وقت قدم اٹھا رہے ہوتے ہیں ہم یہ نہیں سوچتے کہ اس کا نتیجہ کیا ہوگا، اگر نتیجے پہ غور کریں، جیسے کہ قرآن کریم فرقان حمید نے جو سورہ فاتحہ میں آپ دیکھیں الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین، قیامت کے دن کا مالک ہے، ڈے آف ججمنٹ کا مالک ہے اللہ پاک، تو یہ جو آیت کریمہ آئی یہ ہمیں احساس دلا رہی ہے کہ دیکھو تم جو بھی قدم اٹھا رہے ہو وہ پالنہار بھی ہے، وہ رحمان و رحیم بھی ہے، لیکن جو تم جو بھی قدم اٹھا رہے ہو نا اس کا کوئی نتیجہ آنا ہے، اور وہ نتیجہ اس دنیا میں بھی آنا ہے، اور اس دنیا میں بالفرض وہ کسی بھی حکمت کی وجہ سے تم تک نہیں بھی پہنچا تو قیامت کے دن تمہیں ضرور جواب دینا ہے۔ کامیاب انسان کی بات کی تھی راشد بھائی نے، کامیاب انسان کا ایک بنیادی وصف یہ ہوتا ہے کہ وہ بولنے سے پہلے، ہاتھ چلانے سے پہلے، قدم اٹھانے سے پہلے، کسی بھی ایکشن سے پہلے وہ یہ دیکھ رہا ہوتا ہے کہ اس ایکشن کا نتیجہ کیا آئے گا۔ جب آپ بال دیوار پہ مارتے ہیں، کوئی سی بھی فٹ بال ہو یا کرکٹ کی بال ہو، ٹینس کی بال ہو، جب آپ مارتے ہیں دیوار کے اوپر یا سامنے والے کی طرف، تو آپ کو اندازہ ہوتا ہے کہ میں کتنی اسپیڈ سے مار رہا ہوں اور کتنی اسپیڈ سے واپس آئے گی۔ اگر آپ کی ڈیلیوری سلو ہوگی تو وہ سلو واپس آئے گی،
فاسٹ ہوگا اس کا پتہ لگے گا،
تو وہ فاسٹ آئے گی، تو آپ کو اس کا ریئیکشن کا اندازہ ہوتا ہے، اسی اعتبار سے آپ جو ہے نا تیاری کرتے ہیں۔ تو اب ہماری پریکٹیکل لائف میں پرابلم یہ ہوتی ہے کہ بحیثیت انسان اور بحیثیت بہت ہی کمزور انسان ہم بہت سارے ایسے کام کر جاتے ہیں جن کا مآل، نتیجہ اور رزلٹ جو ہوتا ہے وہ آنے کی ہمیں توقع ہی نہیں ہوتی یا اس کی طرف ہماری توجہ نہیں ہوتی۔ جیسے کہ انہوں نے خرچ اور آمدنی کے اعتبار سے فرمایا، اسی اعتبار سے اگر آپ دیکھتے چلے جائیے، ہم اپنی زندگی کو اگر دیکھیں تو بستر سے اگر ہم دیکھیں تو ہم سونے کے اعتبار سے بے اعتدالی کا شکار ہے۔ کوئی جناب رات کو 1 بجے سو کے صبح 5 بجے اٹھ رہا ہے تو یہ بے اعتدالی ہے، کوئی جناب رات کو 11 بجے سو رہا ہے اور صبح 11 بجے تک پڑا ہوا ہے بستر کے اوپر تو یہ بھی بے اعتدالی ہے۔ تو ایک اس کے درمیان کا جو رستہ ہے، جو ایک ہیلتھ کے لیے آپ کی بنیادی طور پہ ضرورت ہے نیند کی، وہ ہونی چاہیے۔ اسی طریقے سے کھانے پینے کے اعتبار سے دیکھیں، بعض لوگ ہوتے ہیں اچھا خاصا کھا پی کر آئیں گے، اچھا یہ ہے چلو پھر تو دوبارہ کھا لیتے ہیں، ارے بھائی کھانا آپ کا نہیں ہے، پیٹ تو آپ کا ہے، صحت تو آپ کی، یہ تو دیکھ لیں آپ۔ اچھا ڈاکٹر نے منع کرا، ڈاکٹر نے شوگر والوں کو چینی منع کری ہے، میٹھا منع کرا ہے، لیکن آپ دیکھیں گے وہ اس کی طرف زیادہ لپکتا ہے۔ کولیسٹرول والے
تو پھیکی پی لیں گے،
ہاں چائے پھیکی پیئیں گے، باقی نواز دیں گے۔ یہ دیکھیں، یہ بے اعتدالی، آپ نے بڑی پیاری بات کی، چائے پھیکی پی رہے ہیں اور جناب گلاب جامن اور رس گلے کھا رہے ہیں،
اس کے بھی تو نوازنا ہے نا، کس نے دیا ہے کسی کا دل،
پھر وہ بھی نوازے گا نا، مسئلہ یہ ہے وہ احسان فراموش نہیں ہے۔
اچھا
آپ اس کو نوازیں گے کھا کر تو پھر وہ بھی اپنا ریئیکشن
دے کر جائے گا۔
اچھا کولیسٹرول پرابلم ہے، ڈاکٹر نے منع کرا یہ چیزیں نہیں کھانی، آپ وہ کھا رہے ہیں، ڈاکٹر نے بڑے کا گوشت منع کرا آپ وہ کھا رہے ہیں، ڈاکٹر نے باہر کی چیزیں منع کری ہیں آپ وہ کھا رہے ہیں، تو یہ کیا ہے، یہ کھانے میں بے اعتدالی۔ اچھا اسی طریقے سے رشتوں میں، تعلقات میں بے اعتدالی ہوتی ہے۔ میں تھوڑی سی جو ہے نا
وہ بہت اچھا ہے
گفتگو کر رہا ہوں کہ ان چیزوں کو انشاءاللہ ہم اور ڈیپلی بھی لیں گے۔ تیسری چیز کیا ہے، رشتوں میں، تعلقات میں بے اعتدالی۔ جناب کسی سے ملیں تو ایسی ملاقات کریے، وہ جا کے کہہ رہا ہے یار لگ ہی نہیں رہا تھا کہ میری پہلی ملاقات تھی، ایسا لگ رہا تھا میں تو سالوں سے جانتا ہوں، بلکہ پتہ نہیں کب سے جانتا ہوں۔ تو یہ تعلقات تو بن گئے، لیکن یہ تعلقات پھر ایسے لوگوں کے نا بگڑتے بھی ایسے ہی ہیں، لمحوں میں بگڑ جاتے ہیں،
کبھی تو جگری دوست کبھی جانی دشمن،
بالکل بالکل ایسے ہی ہے، وہ ڈٹ کر جو ہے نا دوستی کرتے ہیں اور جم کر دشمنی کر رہے ہوتے ہیں پھر۔ تو یہ رشتوں میں اعتدال میں بے اعتدالی، کسی کے گھر پہ گئے تو اب اٹھنے کا نام ہی نہیں لے رہے، کسی کے نہیں جا رہے تو سالوں نہیں جا رہے،
کیا بات
تو یہ جو ہے نا یہ بے اعتدالی ہے۔ اعتدال کون دے گا، آپ نے
پوچھا
رشتوں میں بھی اعتدال چاہیے، ایون گاڑیوں میں بھی اعتدال چاہیے، موبائل، گاڑیاں خریدنے بیچنے میں، رکھنے رکنے میں،
اسی طریقے سے ایگزامپل دیجیے گاڑیوں کی۔
دیکھیں وہی جو آپ نے پیچھے بات کی کہ ہماری حیثیت کیا ہے، ہم وہ دیکھ لیں، روڈ پر تو جناب 3 لاکھ سے لے کر اور جو ہے نا کروڑوں تک کی گاڑیاں چل رہی ہیں، تو ہر گاڑی تو میں نہیں لے سکتا، تو آپ یہ دیکھیں گے کہ بھائی میری جو حیثیت ہے، میرا جو ایک اسٹرکچر ہے، میرا جو ایک لیول ہے، اس میں میں کیا افورڈ کر سکتا ہوں، کیا نہیں لے سکتا۔ بعض لوگ ہاتھی تو خرید لیتے ہیں، لیکن ہاتھی خریدنے کے بعد ان کے پاس اس کو پیر باندھنے کے لیے چین خریدنے کے بھی پیسے نہیں ہوتے، تو ایسا نہ کیا جائے، بلکہ وہ چیز لی جائے، وہ چیز استعمال کی جائے جو آپ مستقلاً افورڈ کر سکیں۔ نبی پاک علیہ الصلوۃ والسلام نے اسی لیے میانہ ربی کو پسند فرمایا اور اسے سلامتی کا راستہ حدیث پاک میں قرار دیا کہ جو میانہ ربی اختیار کرے گا وہ کبھی پریشان نہیں ہوگا۔ تو آپ یہ گاڑیوں میں بھی دیکھیں، اسی طریقے سے موبائل فون گیجٹس میں بھی دیکھ لیجیے۔ اچھا بچوں کی خواہشات ہیں،
جی ہاں،
بعض لوگ ہوتے ہیں وہ ہوتے ہیں کہ جنہوں نے بچپن میں محرومیاں دیکھی ہوتی ہیں،
صحیح،
ان محرومیوں کے بعد وہ سیلف میڈ ہوتے ہیں، وہ کسی قدر جو ہے نا وہ ایک لیول پہ پہنچ جاتے ہیں. اب وہ جب ان کے بچے فرمائشیں کرتے ہیں تو انہیں اپنی محرومیاں یاد آتی ہیں. اب جب محرومیاں یاد آتی ہیں انہیں اپنی, کہ ہم تو جناب ایک وہ چاکلیٹ کے لیے بھی ترستے تھے, اب وہ بچے کی ہر خواہش پوری کرنا شروع کر.
بڑی یہ بھی آپ نے بڑی زبردست بات لی کہ خود کے اوپر جو گزری یا ایسے حالات دیکھے
جی,
اب وہ پاس ہے نہیں ہے, بندہ کر سکتا ہے نہیں کر سکتا, بس بچوں کی خواہشات.
ہاں بچوں کی خواہش میں پوری کروں گا
بس.
اب وہ بچوں کی خواہشات پوری کرنے کا نتیجہ یہ ہوتا ہے کہ بچوں میں نہ سننے کی عادت ہی نہیں رہتی.
اچھا.
ان کا ذہن یہ ڈیولپ ہو جاتا ہے. یہ موضوع نہیں ہے ہمارا لیکن میں روی کے حوالے سے
ٹچ کر رہا ہوں
کہ بچوں میں نہ سننے کی عادت ہی نہیں رہتی.
جو میں کہہ رہا ہوں وہ
جو ہم نے کہنا ہے وہ ہو جانا ہے.
صحیح.
تو اس کا نتیجہ کیا ہوتا ہے آپ دیکھیے گا کہ وہ بچے جب تین ایجر سے نکلتے ہیں, جب پریکٹیکل لائف میں آ رہے ہوتے ہیں تو ان کے اندر غصہ ہوتا ہے, چڑچڑا پن ہوتا ہے, جگہ جگہ وہ کھڑے ہو کے لڑ رہے ہوتے ہیں کیونکہ ان کے مزاج کے خلاف جیسی بات ہوئی تو وہ تو اس چیز کے لیے تیار ہی نہیں تھے کہ میرے مزاج اور میری مرضی کے خلاف بات ہو سکتی ہے. تو یہاں پہ آپ نے اعتدال کا رستہ چھوڑا. اچھا ایسے ہی بعض والدین ہوتے ہیں وہ کہتے ہیں نہیں جی بچوں کی خواہش پوری نہیں کرنی چاہیے, بگڑ جاتے ہیں. ارے بھیا آپ کوئی خواہش ہی پوری نہیں کر رہے, اگلا بچہ کہہ رہا ہے مجھے پینسل چاہیے اسکول میں کام کرنے کے لیے, آپ کہہ رہے نہیں ابھی وہی پینسل چلاؤ, وہ کہہ رہا ہے مجھے شارپنر چاہیے, آپ کہہ رہے ہیں وہی چلاؤ,
بیگ پھٹ گیا ہے میرا,
بیگ پھٹ گیا ہے تو وہ نہیں, کاپی ہے تو اتنے جلدی کاپی کیسے ختم ہو گئی. تو یہ کیا ہوا, یہ آپ نے دوسری انتہا پہ چلے گئے. تو ان دونوں کے درمیان ہونی چاہیے, اور خرچ اور کمانے کے اعتبار سے ایک بات نگرانی شروع فرماتے ہیں, بڑی پیاری بات فرماتے ہیں. آپ فرماتے ہیں کہ دیکھیں جہاں پہ ضرورت ہے نا اور اللہ نے آپ کو دیا ہے اسباب ہیں تو پھر لاکھ بھی خرچ کریں.
صحیح.
اور جہاں پہ ضرورت نہیں ہے وہاں پہ ایک روپیہ بھی کیوں خرچ کریں.
بہت پیاری بات.
تو یہ ایک بڑا جو ہے نا زبردست لائن ہے یہ. تو اسی طریقے سے اگر ہم دیکھتے چلے جائیں, فرنیچر ہے, گھر کی ڈیکوریشن ہے, لباس ہے, بعض لوگ لباس میں اتنے سائیکی ہوتے ہیں وہ اپنے لباس پہ کریس نہیں پڑنے دے رہے, یوں نہیں کرنے دے رہے, تو بھیا آپ اعتدال میں آ جاؤ انشاءاللہ. ایک بینیفٹ تو آپ کو اور آپ کی فیملی کو ہوگا سب سے پہلا, کہ آپ سکون کی زندگی میں آ جائیں. دوسرا معاشرے پہ امپیکٹ پڑے گا.
صحیح فرمایا.
کیونکہ معاشرے میں آپ نکل رہے ہیں, آپ جا رہے ہیں, آپ کسی کو دکھا رہے ہیں یا نہیں دکھا رہے, لوگ آپ کو دیکھ رہے ہیں اور لوگ آپ کو دیکھنے کے بعد ان چیزوں کو آئیڈیلائز کر رہے ہیں, وہ ان کی اپروچ بنتی جا رہی ہے, ان کے تھاٹس بنتے جا رہے ہیں, ان کے ایمز بنتے جا رہے ہیں کہ یہ مجھے لینا ہے, یہ مجھے کرنا ہے, یوں کرتے ہیں حضرت تو مجھے بھی یوں کرنا ہے. ہر کسی کا اپنا ایک آئیڈیا ہے, کیونکہ انسان ہے نا, جانور تو ہیں نہیں ہم کہ جناب پاکستان کی بکری بھی گھاس کھا رہی ہے اور امریکہ کی بکری بھی گھاس کھا رہی ہے, ہم تو انسان ہیں, ہم ایک دوسرے کو دیکھ کر سیکھتے ہیں, ہمارا لباس ایک دوسرے کو دیکھنے کے بعد ہوتا ہے, ہماری غذا ایک دوسرے کو دیکھنے کے بعد ہوتی ہے, ہمارا بیٹھنا اٹھنا ایک دوسرے کو دیکھنے کے بعد ہوتا ہے. تو انفرادی طور پہ انڈیویجل اور فیملی میں ہم جو چیز اپلائی کر رہے ہیں نا وہ ملٹیپلائی ہونی ہے معاشرے میں.
کیا بات.
وہ لازمی طور پہ معاشرے میں پھیلتی چلی جائے گی. میں اس کی ایک مثال دیتا ہوں علی بھائی آپ کو. ہمارے ایک دوست تھے, وہ ملنے آئے تو وہ ایک مخصوص رنگ کا لباس پہنے ہوئے تھے. اچھا اس دن اتفاق کے سبب میں نے تین چار افراد کو دیکھا کہ وہ اسی رنگ کا لباس پہنے ہوئے, عید کا موقع تھا.
اچھا.
تو میں نے بولا مجھے لگتا ہے اس سال کا یہ کلر ہے. تو کہنے یہ کیا ہوتا ہے. اچھا انہیں نہیں پتا تھا یہ کیا ہوتا ہے. تو میں نے چیک کیا تو واقعی میں وہ اس سال کا نا وہ کلر آ جاتا ہے. فیشن انڈسٹری ایک کلر نومینیٹ کرتی ہے کہ اس سال کا یہ کلر ہے, تو پھر وہ کلر ہی زیادہ آپ کو ان ملے گا, لیڈیز کپڑے ہوں, جینٹس کپڑے ہوں, بچوں کے کپڑے ہوں, تو اس کے اندر اس کلر کا غلبہ ملے گا. آپ دیکھیں ہم کیسے غیر محسوس طریقے سے اس لہر میں بہ جاتے ہیں. تو آپ کسی کی لہر میں بہے نہیں. مرد وہ نہیں ہے جو دنیا کے پیچھے چلے, بلکہ مرد وہ ہے جس کے پیچھے دنیا چلے. تو ہم اپنے خرچوں میں, اپنی چیزوں میں, اپنی زندگی میں اعتدال کریں اور اس کو نافذ کریں. نافذ کریں گے تو اس کی برکتیں ہم بھی دیکھیں گے, ہماری فیملی بھی دیکھے گی, اور انشاءاللہ اس کی برکتیں ہمارے معاشرے میں بھی آئیں گے.
میرے مدنی چینل کے ناظرین, اعتدال میانہ روی ٹاپک بہت طویل ہے یہ, اور جس طرح کے ہمارے مبلغین نے بتایا کہ واقعی جس کو ہم کہتے ہیں نا ایک محاورہ اردو میں کہ چادر دیکھ کر پاؤں پھیلانا, پاؤں پھیلا دیے چادر سے باہر آ گئے پھر چادر کتنی کھینچیں گے, تو بعض اوقات نہیں ہوتا. یا تو بندہ ایسے انوائرمنٹ میں بیٹھتا ہے, ایسی صحبت ہوتی ہے کہ بندہ خود تو اپنی نارمل لائف گزار رہا ہوتا ہے تو اس طرح کے لوگ آتے ہیں, ارے آپ نے ابھی تک پردے چینج نہیں کیے, وہی پرانے پردے لگے ہوئے, ارے فرنیچر چینج نہیں کیا, اچھا یہ جو ایونٹ آ رہا ہے شادی کا خاندان میں تو ہم نے تو چار سوٹ پانچ سوٹ سلوائے, فلاں ایونٹ کا الگ فلاں کا الگ, تو آپ کیا کر رہے ہیں, اس کی گنجائش نہیں ہے. لیکن بس وہ اپنے چادر سے باہر نکل کر اور پھر آزمائش, سیلری اتنی, مہنگائی نے سب کو افیکٹ کیا ہوا ہے, امیر ہو غریب ہو مڈل کلاس ہو, مہنگائی نے سب کو متاثر کیا ہے. لیکن ہماری لگزریز نہیں جاری، ہماری خواہشات نہیں جاری، باہر آؤٹنگ کرنی ہی کرنی ہے، باہر کہیں کھانا کھانا ہی کھانا ہے، جیب پر بھی بوجھ، صحت پر بھی بوجھ، اسی طریقے سے گھر میں کتنے افراد ہیں، تو اگر وہ مہروز بھائی ایک ہوتا نا گھر میں کہ چلے برتھ ڈے، یوں تو چلے جائز ہے لیکن اس میں باقاعدہ وہ گفٹ، تو یہ اب گھر میں 6 افراد ہیں، 7 افراد ہیں، 8 افراد ہیں، تو سال میں 8-10 تہوار تو یہ آ گئے یہ، تو واقعی جیسے آپ نے بھی فرمایا کہ میانہ روی اعتدال، بندہ ہر چیز میں لے لے، یقین کریں سکون میں آ جائے،
بالخصوص ایکسپینسز کے اعتبار سے چل پڑی ہے بات، تو اور آپ نے بات چھیڑی تو میں عرض کروں، یہ مدنی چینل کے ناظرین غور فرمائیں، بہت سارے لوگوں کو خوش فہمیاں ہوتی ہیں اور بالخصوص اگر جیب تھوڑی سی اجازت دے رہی ہو تو خوش فہمی زیادہ دوڑ پکڑ لیتی ہے، وہ یہ ہوتی ہے علی بھائی کہ ہم پیسے کے ذریعے سے نا کسی کا دل جیت سکتے ہیں،
صحیح،
تو اس کے نا پھر بہت سارے امپیکٹ ہوتے ہیں، بہت سارے کام ہم وہ کر رہے ہوتے ہیں جو پیسے کی وجہ سے کر رہے ہوتے ہیں لیکن اس کا مقصد دوسرے کا دل جیتنا ہوتا ہے، یاد رکھیے کہ پیسے کی وجہ سے اگر آپ کسی کا دل جیت لیں گے نا تو وہ جبھی تک ہوگا جب تک آپ کی جیب میں پیسے ہیں، تو جب پیسے ختم ہو جائیں گے تو وہ دل جیتنا بھی ختم ہو جائے گا، دل جو پرندے کی حیثیت آپ نے پیسے کے پنجرے میں بند کیا ہے نا وہ پھر فرار ہو جائے گا، آپ نے کسی کا دل جیتنا ہے نا تو وہ آپ جیتیں گے اس سے تعلق کے نتیجے، آپ کا اس سے تعلق، اس کا ریلیشن، آپ کا کتنا کیا کہنا چاہیے مخلص ہیں آپ اس کے اندر، کتنا اخلاص ہے، کتنا درد ہے، کتنی خیر خواہی ہے، اس سے آپ جیتیں گے، آپ دیکھیے میں اس کی بڑی پیاری ایک مثال دیتا ہوں جو مدنی چینل کے ناظرین نے بھی دیکھی، سید امیر اہل سنت ہیں، اللہ پاک آپ کو سلامت رکھے، لمبی زندگی عطا فرمائے،
آمین،
تو امیر اہل سنت ہیں، امیر اہل سنت نے لوگوں کا دل کیسے جیتا،
کیا بات،
ہم نے تو یہ دیکھا بڑی بڑی گاڑیوں والے، بڑی بڑی ملوں والے جو ہیں وہ لائن لگا کے کھڑے ہوئے ہوتے ہیں، کیوں، کیا امیر اہل سنت انہیں کوئی چیک بانٹ رہے ہوتے ہیں؟ نہیں، اچھا عیدی بھی دیتے ہیں تو امیر اہل سنت جو اماؤنٹ کے اعتبار سے دیکھیں
جو رقم بنتی ہے
وہ تو کم ہی ہوتی ہے، لیکن اس ایک نوٹ کی حیثیت ان کے کروڑوں روپے کے بینک بیلنس سے بڑھ کر کیوں ہو جاتی ہے؟ وہ اس پہ کیوں رش کر رہے ہوتے ہیں؟
منفرد رکھتے
ہیں، منفرد کیوں ہو جاتا ہے وہ؟ اس کو خرچ کیوں نہیں کر رہے ہوتے؟ آپ عطر کی شیشی دیتے ہیں استعمال ہوئی بھی، یعنی نا نئی دیں گے تو شاید اتنی خوشی نہ ہو، امیر اہل سنت اپنی جیب سے نکال کے تسبیح دے دیں، عطر دے دیں، بندہ کہتا میری عید ہو گئی،
صحیح،
وجہ کیا ہے؟ اچھا حالانکہ امیر اہل سنت سب کی ہاں میں ہاں بھی نہیں ملاتے،
صحیح،
عموماً اصلاح کر رہے ہوتے ہیں،
اصلاح فرماتے ہیں،
ملاقات کرنے جو آتا ہے اگر کسی کے بال بڑے ہوئے تو اس کو بھی کہہ دیتے ہیں، کوئی انگوٹھیاں ناجائز پہنا ہوا ہے تو اسے بھی کہہ دیتے ہیں، دیگر چیزیں، تو امیر اہل سنت تو اصلاح فرما رہے ہیں، اور ہمارے معاشرے میں بات عام ہے یار، کس کو سمجھائیں، کون سنتا ہے،
صحیح،
تو امیر اہل سنت کی کیسے سن لیتے ہیں، پھر محبت بھی کرتے ہیں،
صحیح،
انہیں پتا ہے کہ امیر اہل سنت ہم سے محبت کرتے ہیں،
ماشاء اللہ،
امیر اہل سنت ہمارا درد رکھتے ہیں، امیر اہل سنت ہمیں دنیا و آخرت میں کامیاب دیکھنا چاہتے ہیں، امیر اہل سنت اللہ رسول کی باتیں بتانے، جب یہ چیز ڈسکور ہوتی ہے نا علی بھائی پھر تعلق بنتا ہے، راشد بھائی اور میں ہیں اگر اس وقت پروگرام میں ہیں ہم، مطلب ہم دونوں کلاس فیل ہو دی ہیں، لیکن راشد بھائی اور میں مطلب ہوتا ہے، چلے میں آپ کو بیک کیمرہ ایک بات عرض کرتا ہوں، عموماً ہم دونوں ایک دوسرے کو بعض اوقات اپنی کمزوریاں بھی بتا رہے ہوتے ہیں، راشد بھائی آتے ہیں، مہروز بھائی یہ بات جو تھی نا یہ مزہ نہیں آیا، اس طریقے سے جو آپ بیٹھے تھے مزہ نہیں آیا، ایک میں مثال دے رہی ہوں، ساری چیزیں ایسے نہیں ہوتی، تو اچھا میں بھی راشد بھائی سے اسی طرح کر رہا ہوتا ہوں کہ ہمارا جو تعلق ہے وہ بگڑتا نہیں ہے، باوجود اس کے کہ ہم تنقید کر رہے ہیں، ایک دوسرے کی اصلاح کر رہے ہیں، بگڑتا نہیں ہے، کیوں؟ کیونکہ ہم دونوں کو ہی پتا ہے کہ ہمارا کوئی پرسنل مفاد نہیں ہے، ہمارا کوئی یوں نہیں ہے کہ ایک دوسرے کو فائدہ پہنچانا ہے، نقصان پہنچانا، بلکہ ہم تو اخروی اور دینی لحاظ سے ایک چیز کو جو اچھا فیل کر رہے ہیں وہ بتا رہے ہیں، اپریسیشن بھی ہوتی ہے، خود آپ بھی یہی کرتے ہیں ہم لوگوں کے ساتھ، تعریف بھی کرتے ہیں، لیکن جو بات بتانے کی ہوتی ہے، سمجھانے کی ہوتی ہے تو ہمارے بڑے ہمیں سمجھاتے بھی ہیں، اس کو قبولیت کیوں حاصل ہو جاتی ہے؟ اعتدال اور تعلق کی اہمیت پیسے سے نہیں، بلکہ تعلق کی اہمیت آپ کے اس قلبی تعلق سے ہے جو آپ کر رہے ہیں، بچے ہیں نا، چلیں آپ کچھ بولیں،
فرمائے، اصل میں آپ کی اس بات میں میرے ذہن میں آیا کہ سمجھانے سے متعلق تربیت میں بھی اعتدال چاہیے، نہ اتنا اسٹریم لیول پہ چلے جائیں کہ بچے گھر میں جب والد صاحب کو دیکھیں تو سمجھیں کہ گھر میں کرفیو لگ گیا ہے، کہ پولیس انسپکٹر آ گیا ہے، تو سمجھانے میں اتنا وہ نہ چلے جائیں، آپس کے تعلق میں بھی، اسلامی بھائی ہیں، دوست ہیں، فیملی ممبرس ہیں، میاں بیوی کا ریلیشن ہے، تو اتنا تنقید اور اتنا شدت میں نہ چلے جائیں کہ دلوں میں فرق آ جائے، اور نہ اتنا کھلا چھوڑ دیں کہ سارے معاملات کنٹرول سے باہر ہو جائیں۔ یہ میرے مدنی چینل کے ناظرین، ہم ایک نیک اعمال بھی لیتے ہیں، تو آج کا نیک اعمال دیکھتے ہیں کیا ہے۔
15ویں صدی کی عظیم علمی و روحانی شخصیت، شیخ طریقت، امیر اہل سنت بانی دعوت اسلامی حضرت علامہ مولانا ابو بلال محمد الیاس عطار قادری رضوی دامت برکاتہم العالیہ نے اس پرفتن دور میں نیکیاں کرنے اور گناہوں سے بچنے کے طریقوں پر مشتمل شریعت و طریقت کا جامع مجموعہ 72 نیک اعمال بصورت سوالات عطا فرمائے ہیں۔ 72 نیک اعمال میں سے ایک نیک عمل یہ ہے، کیا آج آپ نے کنز الایمان، ما خزائن العرفان یا نور العرفان سے کم از کم 3 آیات ترجمہ و تفسیر کے ساتھ پڑھیں یا سنی، یا صراط الجنان سے کم و بیش 2 صفحات پڑھ یا سن لیے؟
مدنی چینل کے ناظرین، نیک اعمال، یہ جو صراط الجنان تفسیر ترجمہ یہ، اس پر بھی مجھے میرے مدنی چینل کے ناظرین سے عرض کروں گا کہ مجھے ایک واقعہ یاد آیا، 3 آیات ترجمہ اور تفسیر۔ مہروز بھائی، راشد بھائی شاید آپ کے علم میں ہو کہ نہ ہو، میں خود امیر علیہ سنت کے آستانے پر موجود تھا اور حاجی زمزم عطاری رحمۃ اللہ تعالیٰ علیہ موجود تھے، تو یہ چیز دیکھ کر بھی مجھے اعتدال پر امیر علیہ سنت کا ایک انداز مبارک یاد آیا۔ زمزم بھائی رحمۃ اللہ تعالیٰ علیہ نے عرض کیا کہ پاپا یہ تو 3 ہی ہیں، تو کم از کم 12 ہونی چاہیے۔ پاپا نے فرمایا بیٹا آپ اپنے لیے 12 کر لیں، موجودہ دور کے حساب سے 3 بھی پڑھ لیں تو بڑی بات ہے۔
یہی تو اعتدال ہے، یہ تو حالانکہ اللہ کے کلام کی بات ہو رہی ہے، لیکن ایک حقیقت ہے کہ آخری بار قرآن کریم کب کھولا تھا کتنوں سے پوچھیں گے تو یاد نہیں ہوگا، تو کم از کم کھولنے کی عادت تو ڈالیں، 3 آیتیں تو پڑھیں، پھر اللہ پاک برکت عطا فرمائے گا تو انشاءاللہ زیادہ بھی پڑھ لیں۔
مدنی چینل کے ناظرین، عبادت میں اعتدال، واقعی بعض اوقات طبیعت ہوتی ہے کہ پڑھتے ہی چلے جائیں، پڑھتے ہی چلے جائیں، تلاوت کریں، نوافل پڑھیں، تسبیحات پڑھیں، اور کبھی دل ایسا ہوتا ہے کہ جماعت تیار ہے، دل نہیں آگے بڑھ پاتے قدم، یہ تو عبادت میں اعتدال کیسے ہو، یہ راشد نور بھائی سے انشاءاللہ اس پر معلوم کریں گے۔ عبادت میں اعتدال،
دیکھیے زندگی کے کسی بھی آپ دور سے گزر رہے ہیں تو اس میں اعتدال آپ کے لیے بہت ضروری ہوتا ہے کہ اس سے آپ جسمانی اعتبار سے بھی صحیح رہتے ہیں اور لوگ بھی آپ سے اس معاملے میں اچھا فیل آپ کو کرتے ہیں۔ عبادت اللہ تبارک و تعالیٰ کی جتنی کی جائے یقیناً کم ہے، جتنی عبادت کی جائے کم ہے۔ عبادت کا فائدہ ہماری اپنی ذات کو ہے، ہماری اپنی اصلاح ہوتی ہے، ہمارا تزکیہ ہوتا ہے اور اللہ پاک کا ہمیں قرب ملتا ہے، لیکن اسلام کی خوبصورت تعلیمات یہ ہیں کہ عبادت کرنے کے معاملے میں بھی ہماری تربیت فرمائی گئی کہ آپ عبادت کریں تو عبادت کا حق ادا کریں، اور اتنی عبادت کریں کہ جس کی وجہ سے آپ دوسروں کے جو حق تلفی نہ ہو پائے۔ مثال کے طور پر آپ گھر کے اندر ہیں، بیوی بچوں والے ہیں، ساری ساری رات آپ عبادت کرتے ہیں، عبادت کرنا بڑا اچھا کام ہے،
صحیح،
لیکن آپ کا بچہ بیمار ہے، اس وقت آپ کی ضرورت ہے، صحیح، بیوی کو آپ کی ضرورت ہے، آپ کہیں نہیں جی مجھے تو ساری رات نوافل پڑھنے ہیں، مجھے ساری رات قرآن پڑھنا ہے، اب اس پر آپ کو کوئی وہ تھوڑی اچھا کہا جائے گا کہ جناب بہت اچھا آپ نے کام کیا، لیکن آپ اپنے دلائل دینا شروع کر دیں، جناب میں عبادت ہی تو کر رہا ہوں،
تلاوت بھی تیز آواز سے کرنی ہے،
تلاوت بھی، جی تلاوت کرنے کے حوالے سے بھی دیکھ لیجئے کہ جب سو رہا ہو تو اس وقت کہا گیا اونچی آواز سے تلاوت نہ کرو، اسی طرح جب آپ کسی مجمع میں ہیں، لوگوں کے درمیان ہیں، اس وقت آپ اونچی آواز سے تلاوت نہ کریں، آپ اکٹھے مل کر قرآن خوانی کر رہے ہیں وہاں اونچی آواز سے تلاوت نہ کریں۔ بہت ساری اس طرح تلاوت کی مثالیں ہیں، پھر اس طرح عبادت کی مثالیں ہیں، عبادت کی پھر بہت ساری اقسام ہیں۔ اللہ پاک کے نزدیک اچھا اور پسندیدہ عمل وہ ہے جو اگرچہ تھوڑا ہو لیکن مستقل ہو۔
واہ، تھوڑا ہو مگر مستقل ہو،
لیکن مستقل ہو۔ جذبات میں آ کر آپ نے 2-4 راتیں عبادت کی اور اس کے بعد بالکل آپ فجر کی نماز سے بھی غائب ہو گئے، تو یہ کوئی پسندیدہ عمل نہیں ہے۔ حدیث پاک میں ہے، نبی کریم علیہ الصلوۃ والسلام نے فرمایا کہ اللہ کے نزدیک سب سے زیادہ پسندیدہ عمل وہ ہے کہ جو اگرچہ تھوڑا ہو لیکن مستقل کیا جائے۔
ماشاءاللہ۔
اچھا، اسی طرح ایک اور حدیث پاک ہے، نبی پاک علیہ السلام نے فرمایا کہ اچھے اعمال اختیار کر کے اللہ کا قرب حاصل کرو۔
ماشاءاللہ۔
تو اچھے اعمال اختیار کرنے ہیں، اللہ کا قرب حاصل کرنا ہے، لیکن اس میں بھی ہمیں یہ دیکھنا ہوگا کہ اچھا کون سا ہے اور اس کو اچھے طریقے سے عمل کرنا یہ کیا ہے۔ اس میں ظاہر بات ہے تربیت حاصل کرنا ہوگی ہمیں۔ عبادت کے اندر آپ دیکھیے، ایک یہ بھی ہوتا ہے نیکی کی دعوت دینا،
صحیح،
دوسروں کی اصلاح کرنا، خیرخواہی کے طور پر اگر آپ کسی کو سمجھاتے ہیں یقیناً اس کا اثر ہوتا ہے۔ مہروز بھائی نے بڑی اچھی اس پر گفتگو کی، آپ نے بھی کچھ گفتگو کی، میں عرض کروں گا، دیکھیے آپ مثال طور پر بچوں کو سمجھاتے ہیں، بچوں کی کسی غلطی پر یقیناً ماں باپ کا اس سے یہی ایک ارادہ ہوتا ہے، یہی نیت ہوتی ہے کہ بچے ہمارا یہ غلط کام کرنا چھوڑ دیں، لیکن یہاں پر عموماً ہوتا کیا ہے، غلطی یہاں پر یہ ہوتی ہے کہ بچوں پر اتنی سختی کی جاتی ہے کہ بچے پھر ڈر جاتے ہیں، और बच्चे बजाय उस काम से रुकने के मजीद उस पर कहते हैं कि करना चाहिए,
अब रोक के दिखाओ
जी, अब रोक के दिखाओ, अब्बा जी हैं उस वक्त नहीं करेंगे, बाद में करेंगे। तो आप अगर बच्चों को समझाएंगे प्यार से, समझेंगे बच्चे। इसी तरह बच्चों की इसलाह आपने सबके सामने करनी है।
सही,
चंद बहन भाइयों के सामने किसी एक को आप डांटेंगे अच्छी तरह, लाजमी सी बात है, बच्चा अगर थोड़ा सा समझदार है तो वो आप फील करेगा कि मेरी जिल्लत मुझे मिली है, तो क्या होगा, आपस में कीना पैदा होगा। दूसरे छोटे बहन भाई उनको तो इस चीज का शऊर नहीं है, वो उसके ताना जनी करेंगे कि देखा अब्बा ने तुम्हारे साथ क्या किया था। नतीजा क्या होगा, बहन भाइयों में दुश्मनी पैदा हो जाएगी, शिकायतें लगाना शुरू हो जाएंगे। इस तरह बीवी की आपने इसलाह करनी है, तो जरूरी थोड़ी है कि माँ के सामने आपने मर्द बन के दिखाना है भाई, कमरे में भी इसलाह हो सकती है, मोहब्बत वाले अंदाज में भी इसलाह हो सकती है। बड़ी खूबसूरत बात मैंने कल एक पढ़ी थी, उसमें लिखा कि घर का माहौल अच्छा बनाने में ना मियाँ बीवी दोनों ही का किरदार होता है, लेकिन दोनों के अमल में थोड़ा सा फर्क होता है।
सही,
बीवी अपने जो अच्छाई घर के अंदर अच्छा माहौल बनाने में जो चाहती वो भी है, लेकिन उसका इजहार कैसे होता है, उसका इजहार गुस्से की सूरत में होता है, उसका इजहार थोड़ा इजहार करने की सूरत में होता है, जज्बातीपन की सूरत में होता है, ये काम ऐसे क्यों नहीं हुआ, कचरा घर में है, आप घर में टाइम पर ये नहीं करते, बच्चों पर इस तरह चीजें होती हैं। अच्छा, मर्द का इस मामले में थोड़ा ठहराव वाला अंदाज होता है, मर्द क्या करता है, वो खामोशी इख्तियार करता है और वो थोड़ा तहम्मुल और बुर्दबारी से काम लेता है, बच्चों के एतबार से भी, बीवी के एतबार से भी, अपने माँ बाप रिश्तेदारों के एतबार से भी, जभी तो उसे हाकिम बनाया गया कि वो सारे मामलात को देखकर घर का माहौल अच्छा कर रहा होता है। तो यहाँ पर खूबसूरत बात कही उन्होंने, लिखने वाले ने, उसने कहा देखिए यहाँ अच्छा उसी सूरत में होगा जब मर्द औरत की नफसियात को समझ जाए, औरत मर्द की नफसियात को समझ जाए।
सही,
दोनों एक दूसरे की नफसियात को समझ कर अगर इसलाह का पहलू इख्तियार करेंगे ना, इसलाह का पहलू लेंगे कि जी मुझे इस मामले में समझाना कैसे है, तो इससे फायदा ये होगा कि घर का माहौल बड़ा अच्छा हो जाएगा। सबके सामने इसलाह करने से उसे कोई इज्जत नहीं मिलती, जिल्लत मिलती है। गालिबन सय्यदा उम्मे दर्दा रज़ी अल्लाह तआला अन्हा का फरमान है कि आप जब किसी की इसलाह सबके सामने करते हैं तो आप उसे जलील कर देते हैं, और अगर आप उसकी इसलाह तन्हाई में करते हैं तो आप उसे जीनत देते हैं।
सुभान अल्लाह।
तो जिस तरह महरोज भाई ने हमारी मिसाल बयान की, तो इस तरह होता है कि हमें अगर किसी की चीज नजर आती है तो जरूरी थोड़ी है कि सबके सामने कहा जाए यार आपने ये क्या बोल दिया था। भाई अगर उसने बोल दिया था ठीक है, उस वक्त जो बोलना था बोल दिया, आप बाद में कहते हैं यार ये जो आपने कही थी ना बात, अगर इसको यूं कह लेते बहुत अच्छा हो जाता।
अच्छा, लोगों को ना राशिद भाई बाज़ुकात गुफ्तगू करना नहीं आती, तो मैं यहाँ पे मुख्तसर बात ये करता हूँ कि अमीर अहले सुन्नत की अभी ताज़ा तरीन किताब आई, ये गुफ्तगू के आदाब ये पढ़ें आप। अगर आपको लोगों से प्रॉब्लम है ना कि लोग आपकी बात नहीं मानते, सुनते नहीं है, या मैं तो सही कह रहा होता हूँ, लोग कहते हैं तुम गुस्सा कर रहे हो या तुम्हें समझाना नहीं आता, ऐसी फीलिंग आ रही, ये किताब पढ़ें, अल्लाह ने चाहा तो मुआविन होगी। अली भाई, जो बात आपने राशिद भाई से की, मैं उसमें दो बातें ऐड करना चाहूँगा, इबादात के मामले में या नीकियों के मामले में एतदाल। तो देखिए यहाँ पे ना, एक पहली बात तो ये है कि कितने लोग नीकियों की तरफ हैं।
सही,
बहुत ही थोड़े, अल्लाह पाक हमें भी तौफीक अता फरमाए। लेकिन अगर उसमें कुछ माइनर तादादी ही होगी, बहुत शाज ऐसा होगा कि वो बहुत कसरत से इबादत कर रहा है, ऐसे केसेस तो देखने सुनने में नहीं आते। लेकिन इस्लाम की रोशन तालीमात जो है ना, देखें नमाज अहम तरीन फर्ज है, और इसके बारे में फरमाया कि वक्त बांधा हुआ फर्ज है, तो इसका एक माना तो ये है हर नमाज अपने वक्त पर है, और इसी से हासिल ये भी है कि नमाज अपने मखसूस वक्त में है, ये नहीं कि एनी टाइम तू नमाज ही पढ़ रहे हो, ये अगरचे फर्ज नमाज के बारे में है, लेकिन इससे पता तो ये चल रहा है।
मकरूहात भी तो रखे हैं
जी, मकरूह नहीं पढ़नी है आपने। अच्छा, फिर रोजे को आप देखिए कि साल में 5 दिन आप रोजा नहीं रख सकते, नेकी नहीं रहेगा उस दिन रखना, तो एक तो ये बात। दूसरी बात ये, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह ताला ने किसी जान पर उससे बढ़कर बोझ नहीं डाला। एक बात आपने तमीज में कही थी कि दीन इस्लाम फितरी दीन है, तो ये फितरत का गला नहीं घोटता, और फितरत का तकाजा ये है कि आपका मेल मिलाप भी हो, आपका खाना पीना भी हो, आपके आराम का भी ख्याल हो, आपकी सफाई सुथराई का भी ख्याल हो, और उसी के साथ अल्लाह पाक को राजी करने के लिए उसकी इबादत भी हो, बल्कि दीन इस्लाम ने तो इन सारी चीजों को नेकियों में ढाल दिया, तो ये सारी चीजें हों। तीसरी चीज ये, इन्होंने उम्मे दर्दा रदी अल्लाह तआला उनकी हदीस का रेफरेंस दिया, मैं हजरत अबू दर्दा रदी अल्लाह तआला उनकी हदीस का रेफरेंस देता हूँ कि हजरत अबू दर्दा रदी अल्लाह तआला उन्हों और हजरत सलमान फारसी रदी अल्लाह तआला एक मामला हुआ, बड़ी तवील हदीस है, उसका हासिल ये है कि इन दोनों के दरमियान जब हुआ तो एक जो थे वो इबादत के लिए खड़े हुए जा रहे, रात को खाना खा के लेटे कुछ देर और फिर इबादत के लिए खड़े हुए जा रहे, तो उन्होंने कहा लेट जाओ, अभी सो जाओ, अभी सो जाओ, अभी सो जाओ, और फिर एक वक्त में आके फजर के करीब तहज्जुद के वक्त उठाया और कहा अब दोनों ने नमाज पढ़ी, फिर फजर पढ़ी और फिर ये यही मामला बारगाह रिसालत में पेश हुआ, तो उस वक्त नबी पाक अलैहिस्सलाम ने फरमाया कि बेशक तुम्हारी जोजा का भी तुम पर हक है, बेशक तुम्हारी आंख का भी तुम पर हक है, बेशक तुम्हारी जान का भी तुम पर हक है, तो हर हकदार को उसका हक दो। तो हर वक्त का और हर मौसम का अपना एक तकाजा है, अगर आप उस तकाजे को पूरे कर रहे हो तो आप मखलूक को भी सेटिस्फाई कर लोगे अल्लाह ने चाहा तो, और आप खालिक को भी राजी कर लोगे, और अगर आप अपनी मर्जी से चलोगे तो फिर दोनों रास्ते दुश्वार हो जाए।
फरमा दें मेरे मदनी चैनल के नाज़रीन, एतदाल मयाना रवि हर चीज़ में है, हर चीज़ में है, ज़िंदगी है तो बंदा डीलिंग मामला तो होते ही हैं, तो हमें एतदाल में रहना चाहिए हर हर मामले में। आज के टॉपिक से मुतल्लिक भी कॉल है, वो आपको लेते हैं कॉल ज़रा।
माशाल्लाह बहुत इंटरेस्टेड प्रोग्राम है ये, खास तौर पे हमारे घर और हमारे मुआशरे के हवाले से। तो हुजूर इरशाद ये फरमाए कि गुफ्तगू के हवाले से मयाना रवि क्या होनी चाहिए, क्योंकि बाज़ औक़ात हम गुफ्तगू करते चले जाते हैं और सामने वाला बोर होता है ना, और चेहरे की कैफियत से भी पता चल जाता है, लेकिन फिर भी गुफ्तगू जारी होती है, तो इसमें क्या एतदाल होना चाहिए?
गुफ्तगू में भी, खाने पीने में भी, मामलात में भी, इस पर बड़ी डिटेल में गुफ्तगू हुई है अभी, महरोज़ भाई यही फरमा रहे थे, अमीर अल सुन्नत की जो किताब आई है गुफ्तगू के बारे में ये भी पढ़ें और हिकमत अमली भी हो। बाज़ लोगों को फेस रीडिंग होती है कि जब वो बात कर रहे होते हैं तो सामने वाले के चेहरे भी देख रहे होते हैं, और बाज़ औक़ात बंदे को पता नहीं लगता उसने जो कहना होता है पूरा कहना होता है। अब किसी ने कहीं जाना हो, हॉस्पिटल जाना हो, कोई बीमार हो, मजबूर हो, भूख लग रही हो, उसने अपना पूरा कलाम सुना के छोड़ना है उसको, तो इसमें भी हिकमत अमली हो, एतदाल हो। बताया ना जैसे हमारे मुबल्लिगीन ने, क्योंकि हमारे प्रोग्राम का टाइम एंड की तरफ है बिल्कुल, तो इसमें यही है कि बातचीत में भी, खाने पीने में भी, सोने में भी, चलने में भी एतदाल है, ना इतना तेज़ चलें ना बिल्कुल स्लो चलें। चलने में हम गाड़ी की मिसाल भी ले सकते हैं, ना इतना फास्ट चलाएं कि अल्लाह ना करे को हादसा हो जाए, ना इतना स्लो चलें कि पीछे वाले बेचारे डिस्टर्ब हो जाएं। ये नींद में सो रहे हैं तो सोते ही चले जा रहे हैं, कोई दुनिया की ताकत उठा ही नहीं सकती, और जाग रहे हैं तो इतना जाग रहे हैं कि अब कोई सोकर दिखाए घर में। ये तो अपनी ज़िंदगी में एतदाल लाएँ। बाज़ लोग जज्बाती तबीयत के होते हैं, इसमें ये भी जैसे घर में हैं, बाज़ को होता है कि यार एसी चल रहा है, अब मैंने जो ना इसको बड़ा कूल पे रखना है और टेम्परेचर इतना रखना है, अब दूसरे ठिठर रहे, तो हर चीज़ में आप देख सकते हैं अपनी तबीयत, अपनी सहूलत, अपने मामला देखकर किसी को तकलीफ़ होती है तो हो जाए। जैसे हमारे मुबल्लिगीन ने बताया कि इबादत के मामला में भी एतदाल मुस्तकिल किया जाए, कुछ जो है वो फ़राइज़ हैं वो तो करना ही करना है, तिलावत कुरान का मामूल बना लें, कुछ ना कुछ पढ़ते रहें, नेक आमाल पर अमल करें। बेहतरीन एक फार्मूला है, इस्लामी भाइयों के लिए 72, इस्लामी बहनों के लिए 63, इनको लीजिए, और मोबाइल पर भी इसका एप्लीकेशन मौजूद है, वो कीजिए। और साथ साथ एक चीज़ और कि अल्लाह की रहमत से दावत इस्लामी के हम नेक माहौल से वाबस्ता हैं, तो एक तादाद इस वक्त नाज़रीन में भी हमारे साथ होंगी और बाद में भी हो सकता है हमारे क्लिप वगैरह ये वायरल होते हैं इस तरह के शॉर्ट क्लिप्स, कि दावत इस्लामी के दीनी कामों से मुतालिक तो ज़िम्मेदारियाँ भी होती हैं, दीनी काम भी होता है, वीकली इज्तिमा है, मदनी मुज़ाकरा है, और नेकी की दावत है, इलाके दौरा है, मदनी काफ़िलों में सफ़र है, करते हैं माशाल्लाह, दुनिया भर में दीनी काम हो रहा है और कई इस्लामी भाई इस्लामी बहनें ज़िम्मेदारियाँ भी लेते हैं, लेकिन इसमें भी एतदाल, घर के मामलात को देखें, बीमार है तो उनको देखें, रोज़गार का मामला है तो उसको देखें, फैमिली मैटर्स को देखें, हर चीज़ को साथ लेकर चलें। तो मैं अपने दावत इस्लामी के ज़िम्मेदारान से भी स्पेशली अर्ज़ करूँगा कि हर चीज़ को, मैं दोनों मुबल्लिगीन से भी चाहूँगा क्योंकि एंड का टाइम है, इबादत में भी ले लिया, दुनियावी मामलात में भी ले लिया, दीनी कामों से मुतालिक एतदाल कैसे होगा?
देखिए तो हर किसी की जो है ना कैफियत अलग है अली भाई, कोई शख्स ऐसा होगा जो रोज़ाना 5 घंटे भी दीनी काम करे तो उसके लिए कोई इशू वाली बात नहीं होगी, और कोई शख्स ऐसा होगा जिसके लिए 2.5-3 घंटे देना भी मुश्किल काम होगा। हर किसी की एज के हवाले से, एजुकेशन के हवाले से, फैमिली उसकी जो बर्डन है, जिम्मेदारियां हैं उसके हवाले से, रिलेशन के हवाले से मुख्तलिफ कैफियात होंगे, लेकिन इतनी बात ज़रूर है कि देखें एक तो है ना थोड़ी बहुत मुशक्कत होना,
सही,
इसका मतलब ये नहीं है एतदाल का कि भाई आपने मुशक्कत में ही नहीं पढ़ना,
वरना बिल्कुल कम्फर्ट जोन में भी
नहीं जाना, बिल्कुल कम्फर्ट जोन में भी नहीं चले जाना,
एतदाल से निकल जाएंगे ना,
फिर तो वो आप कहेंगे जनाब मैं आटा भी क्यों लेकर आऊँ और जो है ना घर पर ग्रोसरी भी क्यों लेकर आऊं, तो बच्चों को स्कूल क्यों छोड़ कर आऊं, इन सारी चीजों में कुछ मुशक्कत है। एतदाल का नाम आसानी नहीं है,
सही,
एतदाल एक मुश्किल रास्ता,
बड़ी प्यारी बात फरमाई,
एतदाल एक मुश्किल रास्ता, इसमें सबसे पहले तो आपको अपने आप से जंग लड़ना पड़ेगी क्योंकि बहुत सारी चीज़ों पे अपने आप पे कदगन लगाना पड़ेगा, रोक लगानी पड़ेगी, नहीं ये नहीं। जैसे गुफ्तगू का भी आया ना, ज़्यादा बोलने का दिल कर रहा है लेकिन दिख रहा है सामने वाला बिल्कुल बेजार हो रहा है, तो अब रोक लो, अपने आप को मना लो कि भाई दीवार को सुना लेंगे, बाद में हजरत को जाने दो। तो इस तरीके से करके इसी तरह दीनी काम है, लेकिन इसको बिल्कुल छोड़ देना, बिल्कुल तर्क कर देना, ये भी गलत है। अरबी का एक मुहावरा है जिसका तर्जमा ये है कि जो चीज़ पूरी पूरी हासिल ना की जा सके उसे पूरा पूरा छोड़ा भी ना जा सके। हमारे यहाँ इसमें बेएतदाली है, या तो चाहेंगे कि पूरा हासिल कर लें या चाहेंगे जी बिल्कुल छोड़ दें। इसकी एक मैं बड़ी वाज़ह मिसाल देता हूँ, बहुत रॉन्ग मिसाल है वो, मतलब बात है। वो क्या है, अगर फजर की नमाज कज़ा हो गई है नमाज अल्लाह, तो अब बकिया चारों नमाजें भी गईं गोल। एक तादाद ऐसी मिल जाएगी आपको, दो चार, दस, बीस, पच्चीस लोग ऐसे मिल जाएंगे, मैंने तो देखा है यार वो बस फजर की नमाज चली गई थी ना, तो अब
कल से पढ़ूंगा
कल से पढ़ूंगा। तो ये तरीकाकार दुरुस्त नहीं है, फजर की भी नहीं जानी चाहिए थी, लेकिन अगर चली गई तो क्या बकिया चार भी छोड़ देंगे माशाल्लाह, ये तो गुना पे गुना है, तो ऐसा तो ना करें। गुना को धोना है तो निकी से धोएं, तोबा से धोएं। तो बहरहाल इसमें भी एतदाल ये हो कि कुछ ना कुछ काम करें, दावत इस्लामी के दीनी कामों से वाबस्ता रहें, दावत इस्लामी से वाबस्ता हो जाए, बकिया काम दावत इस्लामी सिखा देगी कि एतदाल में आना कैसे।
क्या बात है, क्या बात है राशिद नूर भाई, ये दावत इस्लामी के दीनी काम, इसमें एतदाल कैसे हो?
एतदाल के हवाले से माशाल्लाह बड़ी अच्छी मैं समझता हूँ गुफ्तगू आपने की है। बस खुलासा उसका यही है कि आप देखिए दावत इस्लामी का दीनी काम कर रहे हैं, दावत इस्लामी का पर्सनल काम तो है नहीं, दीनी ही काम है, और दीनी काम जितना भी किया जाए अच्छा ही है। इसमें दो तीन बातें बस पेश नज़र ज़रूर रखें। एक तो ये कि आप पर जिम्मेदारियाँ आपके घर वालों की हैं, उन जिम्मेदारियों को आप पूरा करें। फिर गलती यहाँ पर होती है कि आप चाहते हैं घर का सारा काम मैं ही करूँ। घर के कुछ काम ऐसे हो सकते हैं जो आपके बच्चे कर सकते हैं, आपके बहन भाई कर सकते हैं, आपकी वाइफ कर सकती हैं, छोटा मोटा जो काम है, और कुछ काम आपके हैं वो आप नहीं करने हैं, ठीक है ना, वो आपने करने। तो इस तरह जब काम तकसीम करेंगे कुछ टाइम मिलेगा और आप दीनी काम करने में थोड़ा फ्री हो जाएंगे। दूसरे नंबर पर यह है कि जो आप काम अच्छे अंदाज से कर सकते हैं वो आप करें। और फिर दावत इस्लामी की तरबियत क्या है कि आप ये नहीं कि सारी जिम्मेदारी आपने ले, टोटल सारा काम आप करें। हमारी तरबियत यह है कि आप नेमुल बदल तैयार करें, अफराद तैयार करें, काम को वहां भी तकसीम कर दें, काम को तकसीम कर दें। मस्ती दर्स आप अच्छी तरह दे सकते हैं, आप दें, लेकिन कुछ दिनों बाद एक दूसरा बंदा भी तैयार हो जाए, इस्लामी भाई तैयार हो जाए कि किस दिन अगर आप नहीं आते तो वो दें, अपनी मौजूदगी में उसे दर्स दिलवाएं, उसकी तरबियत करें। कभी आप नहीं होंगे तो दर्स में नागा नहीं होगा। इस तरह इलाकाई दौरा है, ये दीगर इस तरह के दीगर मदनी काम है उसमें फ़ायदा होता है। इस तरह हफ्तावार इज्तिमा या दीगर जो काम है इससे फ़वाद हासिल होते हैं। इसी तरह एक और चीज़ ये होती है कि दावत इस्लामी के जो भी दीनी काम है तो उसमें अपने बड़ों से मशवरा किया जाए। आपकी जो जिम्मेदारियां हैं या आपके जो काम है, आप समझते हैं कि मैं काम नहीं कर सकता, इतना ज़्यादा टाइम नहीं दे सकता, तो अपने निगरान से मशवरा करें तो इंशाल्लाह आपकी इस मामले में तरबियत करेंगे। नतीजा ये होगा कि आप बहुत अच्छे अंदाज से काम को मैनेज करने में कामयाब हो जाएंगे।
माशाल्लाह माशाल्लाह, जैसे फरमाया तो मुझे तो इन्होंने एक तंजीमी पॉइंट दे दिया महरोज भाई, अब इसको लेंगे तो पूरा लग रहा है घंटे का मशवरा और हो जाएगा कि वाकई काम को तकसीम कीजिए, घर के हों, बिजनेस के हों, फैमिली के हों, और मिलजुल कर एक तरह सेटअप बनाइए। दावत इस्लामी के दीनी काम भी तकसीम कर सकते हैं, ये काम आप कर लीजिए, ये काम आप कर लीजिए। देखिए जितने भी दावत इस्लामी के लोग काम कर रहे हैं, अल्लाह की रहमत से फैमिली मैटर्स हैं, बिजनेस है, जॉब है, ताल्लुकात हैं, और सबको साथ लेकर चलते हैं। अमीर अल सुन्नत की मुबारक ज़िंदगी देखिए तो फैमिली है, पोते पोतियाँ, नवासे नवासियाँ सब ये, और माशाल्लाह बच्चों से प्यार, इस तरह के मामला भी हम देखते हैं, और लोगों से मिलनसारी सब ये। तो दावत इस्लामी भी ये नहीं सिखाती कि सब कुछ छोड़ छाड़ कर कोई जंगल में चले जाएं, गारों में चले जाएं, पहाड़ों में चले जाएं। हमें तो नेकी की दावत देनी है, और नेकी की दावत तबलीग दीन ये ताल्लुक से होती है। लोगों से ताल्लुक ही हम ख़त्म कर लेंगे और अब इतनी शिद्दत में आ जाएंगे कि कोई बीमार है तो ठीक है छोड़ दें इसको, यूँ नहीं, बीमार है तो उसको भी देखें, रोज़गार को भी देखें, कामकाज को भी देखें, सेहत को भी देखें। सेहत होगी तो इबादत कर सकेंगे, सेहत होगी तो हम मदनी काफलों में सफ़र कर पाएंगे। तो दावत इस्लामी की जिम्मेदारी लीजिए, दीन के काम की जिम्मेदारी लीजिए, पूरी भी कीजिए, और एतदाल ये भी ना हो कि सब कुछ छोड़ छाड़ कर बैठ जाएं, नहीं नहीं मैं नहीं कर सकता, मेरे मुझसे नहीं हो सकता, और नहीं मेरे घर के मामलात, मेरी सेहत के मामलात, तो दुनिया के सारे काम कर रहे हैं, प्रॉब्लम खाली दावत इस्लामी के दीनी काम की तरफ आ रही है। तो ऐसा भी ना करें, एतदाल सारे मामलों को साथ लेकर चलें, इंशाल्लाह बड़ी बरकत मिलेगी, अल्लाह पाक बहुत मदद फरमाएगा। दावत इस्लामी के वीकली इज्तिमात होते हैं उसमें शिरकत कीजिए, मदनी मुज़ाकरा होता है हर सैटरडे को उसमें शिरकत कीजिए, जो कराची में हैं वो फिज़िकल फैज़ान मदीना में आ जाएं और जो दीगर जगह हैं वो मदनी चैनल पर देखें। अल्लाह करीम की बारगाह में दुआ है अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए, हमारी ज़िंदगी अच्छी हो जाए, नेकियों वाली हो जाए, अल्लाह की रज़ा वाली ज़िंदगी हो और गुनाहों से बचने वाली हो जाए। और मदनी चैनल देखते रहिए, दिखाते रहिए। सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
घर पर मुआशरा।